نحمده ونصلي على رسوله الكريم. أما بعد، فأعوذ بالله من الشيطان الرجيم. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. ربي يسر ولا تيسر وتمم بالخير. اللهم صل على محمد وعلى آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد. اللهم بارك على محمد وعلى آل محمد كما باركت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد. Amazed by Allah's small husna, इस सीरीज में से आज हम अल्लाह सुबहान तआला के दो नाम करेंगे जो एक दूसरे की जिद हैं, यानी एक नाम पे गौर करें तो फिर दूसरा नाम भी साथ ही जहन में आ जाता है. और ये दोनों खूबसूरत से नाम कौन कौन से हैं जिसके ऊपर आज मैं और आप गौर व फिक्र करते हुए अपना अल्लाह ताला के साथ ताल्लुक महसूस करेंगे. तो एक नाम है अल मुकद्दिम और दूसरा अल मुअख्खिर. जरा सा आप इस पे गौर करें तो आपको क्या लगता है, क्योंकि मैं अक्सर आपसे पूछती हूँ ना कि किसी नाम को सुनकर क्या जहन में आता है, क्योंकि वही असल होती है. तो आप अपने आप को जब इसके साथ जोड़ के देखते हैं तो आपको महसूस हो जाता है कि वाकई ये कोई बड़ी बात होगी. तो आप चेक करें कि मुझे इस नाम को सुनते ही क्या महसूस हुआ. अल मुकद्दिम, कद्दम युकद्दिम तकदीम से. अल्लाह सुबहान ताला की हस्ती अल मुकद्दिम कैसे है. इस नाम के अंदर लफ्ज छुपा हुआ कदमा, और कदम आगे बढ़ने के लफ्ज की तरफ आता है, और मुअख्खिर अखरा से. तो अल मुकद्दिम कौन है, आगे बढ़ाने वाला यानी फजीलत देने वाला. किसको? बहुत सारी चीज़ों को, कुछ इंसानों को आगे बढ़ाने वाला, कुछ चीज़ों को, कुछ जगहों को, कुछ कामों को. यानी अल्लाह सुब्हान तआला की इस दुनिया में अगर हम झांक के देखें तो हर चीज़ एक जैसी नहीं है. आप आम भी खरीदेंगे ना तो उसमें भी कई किस्में होंगी. फितरत का ये असूल है कि इसमें कहीं ना कहीं कुछ ना कुछ ऐसा मामला ज़रूर होगा कि तकाबुल पाया जाएगा, तफावत भी पाया जाता है. कद फद्दलना बादहुम अला बाद, अल्लाह तआला का ये असूल है. तो अल मुकद्दिम आगे बढ़ाने वाला, जो लोगों को आगे बढ़ाता है, किसी भी चीज़ में आगे बढ़ा सकता है, उसको कोई रोक नहीं सकता. फिर इसी तरह से अल मुअख्खिर, पीछे हटाने वाला. कैसे है ये सब कुछ, आइए देखते हैं. इसके इस्तलाही मानी देखते हैं. पहले तो अल्लाह ताला अपनी मखलूकात में से जिसे चाहें अपनी रहमत की तरफ और तौफीक की तरफ मुकद्दम कर देते हैं, और जिसे चाहें अपनी रहमत और तौफीक से मुअख्खिर करते हैं मासियत की वजह से. कांप जाना चाहिए इस जुमले को पढ़ते और पढ़ाते हुए. बस दफा इंसान अल्लाह का बंदा होने के बावजूद भी उसके किसी हक को नहीं पहचानता और गलत कामों में पड़ जाता है तो अल्लाह ताला उसको पीछे डाल देते हैं. अपनी रहमत को कहते हैं पीछे हो जाओ, इस पे नहीं करना मैंने तुझे. लेकिन अपनी किसी एक मखलूक पे, चाहे वो कोई चींटी हो, कोई मछली हो, कोई चिड़िया हो, अपनी रहमत और तौफीक से आगे कर देते हैं. तो हमेशा अल्लाह की इस सिफत के साथ इंसान को ताल्लुक महसूस करना चाहिए. तो बोलिए, अल्लाह ताला जिसे चाहे करीब करें और जिसे चाहे दूर करें. दुनिया में भी आप देखिए कि कुर्ब का लफ्ज़ बहुत अहम लगता है. छोटा सा बच्चा भी माँ का कुर्ब चाहता है. इंसान अपनी तबीयत के एतबार से अल्लाह के करीब होना चाहता है, लेकिन गुनाह, नफ्स, मुआशरा और अपने इर्द गिर्द के फैली हुई डिस्ट्रैक्शंस उसको पीछे कर देती हैं. तो कहिए कि बस जिसे अल्लाह ने मुकद्दम किया इसे हक के करीब कर दिया. ये दुआ कीजिए कि अल्लाह करीब करना तो हक के करीब करना. तो उस शख्स ने आला मरातिब हासिल कर लिए. जिसको अल्लाह हक के करीब कर दे वो आला मरतबे पा जाता है. और दुआ कीजिए अगर मरतबे मिले तो हक के मिले. बातिल के मरतबों को क्या करना है. शैतान भी बड़ा मशहूर है और शैतान के भी बड़े चाहने वाले होंगे. बुरे से बुरे इंसान को भी अपने हम ख्याल लोग तो मिल ही जाते हैं. ये दुआ किया करें कि अल्लाह अगर कोई फजीलत दे, कोई बुजुर्गी दे, कोई बड़ा मुकाम दे तो वो हक के साथ दे. और सिर्फ मुकाम लेने के लिए हक को बातिल बना के जीना, ये कोई जीना नहीं होता. फिर इस तरह जिसे अल्लाह ने मुअख्खिर किया इसे हक से दूर कर दिया. अल्लाह मला तजलना मिनहुम, जिसको आप कहते हैं ना फलां को पीछे डाल दो, इग्नोर देम, लीज प्रायोरिटी. कुरान पाक में जहन्नमियों के बारे में भी आता है कि अल्लाह उनको अंदर डाल के कहेगा चलो पढ़े रहो, जैसे तुम अल्लाह की मुलाकात को भूले थे अल्लाह ने भी तुमको भुला दिया. और फिर इस शख्स को अल्लाह पस्तियों की तरफ लौटा देते हैं. تو گویا کہ اللہ کی یہ شان المقدم ہونے کی، آگے بڑھانے کی، حق کے ساتھ جڑی ہوئی ہے. اعلیٰ درجے مل جاتے ہیں اس بندے کو جس پہ اللہ کا یہ کرم ہو جائے، اور جسے اللہ پیچھے ڈال دے پھر حق سے دور کر کے کدھر لے جائے گا اس کو؟ صرف باطل. فما زباد الحق الا الدلال. اسی طرح سے المقدم اور المؤخر کے متعلق سلف صالحین کے اقوال کو دیکھتے ہیں، جس میں سب سے پہلا قول ہمارے پاس امام خطابی کا ہے. کہتے ہیں کہ المقدم یعنی اللہ سبحانہ تعالیٰ کی ہستی، اللہ سبحانہ تعالیٰ کا یہ نام کس طریقے سے ہمارے لیے قابل غور ہے. المقدم وہ ذات ہے جو تمام اشیاء کو اپنے مراتب اور منازل پر اتارنے والا ہے، یعنی جو جس چیز کو ڈیزرو کرتے ہیں نا اللہ تعالیٰ اس کے ساتھ ویسے ہی معاملہ کرتے ہیں. ان میں سے جسے چاہے مقدم کر دے اور جسے چاہے مؤخر کرے. اللہ تعالیٰ نے مخلوقات کی پیدائش سے تقدیر کو مقدم کیا، اور مقدم کیا جسے چاہا اپنے برگزیدہ بندوں میں سے دوسرے بندوں پر. اردو میں وہ بات نہیں بنتی جو عربک میں ہوتی ہے، تو سنیے گا کیا کہتے ہیں. المقدم المنزل للاشیاء منازلہا یقدم ما شاء منہا ویؤخر ما شاء قدم المقادیر قبل ان یخلق الخلق وقدم من احب من اولیائه علی غیرهم من عبیده. اللہ اکبر. دعا کریں کہ اللہ تو ہمیں کبھی پیچھے نہ ڈالنا حق سے، اور جتنا زیادہ اللہ سبحانہ تعالیٰ پہ آپ کی نظریں لگتی جائیں گی نا، اتنا آپ محسوس کریں گے کہ آپ کے اندر خیر کو پانے کی اور اس کی طرف جانے کی صلاحیت بڑھتی جائے گی. پھر ایک اور قول امام حلیمی رحمہ اللہ کا ہے. وہ اللہ سبحانہ تعالیٰ کے اس نام کو کیسے بیان کرتے ہیں؟ کہتے ہیں کہ المقدم جل جلالہ کی وہ صفت ہے، یعنی اللہ سبحانہ تعالیٰ کی، جس کے ذریعے وہ اونچے مراتب عطا فرماتا ہے. مرتبے کی جمع مراتب، رینکس، بلندی. اور المؤخر اللہ تعالیٰ کی وہ صفت ہے جس کے ذریعے اللہ تعالیٰ اونچے اور اعلیٰ مراتب سے روکتے ہیں. بس اللہ تعالیٰ نے انبیاء کرام کو قریب کیا ہدایت کے ساتھ، اور اللہ تعالیٰ نے اپنے دشمنوں کو ذلیل کیا اپنی رحمت و ہدایت سے دور کر کے. المقدم جل جلالہ هو المعطی لعوالی الرتبی والمؤخر جل جلالہ هو الدافی عن عوالی رتبی فقرب انبیاءہ بتقریبہ وہدایتہ واخذ اعداءہ بابعادہ. اللہ تعالیٰ ہمیں ایسے بوجھ سے بچائے جو کہ ہمیں اللہ کی رحمتوں سے دور کر دے. پھر آپ دیکھیے کہ جب آپ اللہ تعالیٰ کے اس نام پہ غور و فکر کرتے ہیں تو آپ کو سمجھ آ جاتی ہے ایک بات، اور وہ کیا کہ تقدیم ہو کے تاخیر ہیں یہ دونوں اللہ ہی کی صفات. کوئی بندہ بھی یہ کام اپنی مرضی سے نہیں کر سکتا. جو اللہ نے جب دینا ہے تبھی دینا ہے. بیٹا پہلے نہیں دینا تو نہیں دینا، بیٹی پہلے دینی ہے تو دینی ہے. آپ کے چار بیٹے تھے، پانچواں پھر بیٹا ہو گیا. آپ کی چھ بیٹیاں تھیں، ساتویں پھر بیٹی ہو گئی. اس کو کوئی نہیں روک سکتا. اس لیے پھر آپ کہہ سکتے ہیں کہ اللہ تعالیٰ کی مرضی مشیت اور حکمت کے تابع ہے. اللہ تعالیٰ ایسے ہی کام نہیں کرتے. مرضی لفظ میں رضا چھپی ہوئی آپ کہہ لیجئے، تو اللہ تعالیٰ جو بھی کرتے ہیں نا مشیت اور حکمت سے کرتے ہیں. اور یاد رکھیے اللہ تعالیٰ کی یہ دونوں صفات ذاتی ہیں، یعنی یہ دونوں صفات ذاتیہ میں سے بھی ہیں. یعنی اللہ تعالیٰ کو کسی سے لینا نہیں پڑتا. کسی کے ساتھ اللہ تعالیٰ کا معاملہ ایسا نہیں ہے کہ چلو کسی سے پوچھ لوں. ہم تو کئی کام خود کر ہی نہیں پاتے نا، لیکن اللہ سبحانہ تعالیٰ کی یہ صفات حقیقت میں بتاتی ہیں یہ بات کہ اللہ تعالیٰ اپنی مرضی کے مالک ہیں. پھر اسی طرح سے یاد رکھیے کہ تقدیم و تاخیر جن وجوہات اور اعتبار سے ہو سکتی ہے وہ کیا ہیں، کس کو کس بیس پہ، واٹ آر دا فاؤنڈیشنز، کس چیز کے اوپر لوگوں کو اللہ تعالیٰ آگے یا پیچھے کرتے ہیں. تو ایک چیز ہے تخلیق، پیدائش، رتبہ و شرف. تخلیق میں اللہ نے انسان کو الگ کر دیا، جانوروں کو کم کر دیا، مور کو حسن دے دیا، لیکن آپ دیکھیے کہ اس کے پاؤں کے اندر کہتے ہیں کہ زوف ہوتا ہے، خوبصورتی نہیں ہوتی. اللہ سبحانہ تعالیٰ مختلف طریقے سے چیزوں کو آگے کرتے ہیں. آپ دیکھیے کہ اللہ تعالیٰ نے کیسے سب کو آگے پیچھے کیا. اگر آپ اس کے اوپر غور و فکر کریں تو آپ کو بہت ہی اچھا سمجھ آ جائے گا کہ اللہ سبحانہ تعالیٰ اپنی مرضی کے ساتھ جو کام بھی کرتے ہیں، کسی کو کسی جگہ، مثلا آپ دیکھیے کہ سب سے پہلے اللہ تعالیٰ نے انبیاء کرام کو آگے کیا نا، فضیلت دی، تِلْكَ رُسُلُ قَدْ فَضَّلْنَا بَعْضَهُمْ عَلَىٰ بَعْضٍ، تیسرے پارے کی پہلی آیت میں ہی آپ دیکھیے یہ پوری میتھڈالوجی ہے کہ دنیا میں ہر چیز میں تقابل تو ہوگا، تفضیل بین الانبیاء جائز ہے، حقیقت ہے، ہاں تفریق بین الانبیاء جائز نہیں ہے، کیونکہ یہ جھوٹ ہوگا، یہ اپنے عقیدے کا ذوف ہوگا. اللہ تعالیٰ فرماتے اللہ یستفی من الملائکۃ رسلم و من الناس، سورۃ حج کی آیتیں ہیں، کہ اللہ تعالیٰ چن لیتا ہے فرشتوں میں سے اور انسانوں میں سے اپنے پیغام کے لیے. پھر اس طرح آپ دیکھیے کچھ لوگوں کو اللہ تعالیٰ لوگوں کی اصلاح کے کام کے لیے چن لیتا ہے نا، جیسے اللہ تعالیٰ سورۃ آل عمران میں فرماتے ہیں کہ ہم نے چن لیا آدم اور نوح اور آل عمران اور ان کے اگلے لوگوں کو، گھرانوں کو چن لیتا ہے اللہ، پوری فیملی چن لی، آل عمران، آل ابراہیم، اور اللہ اپنی بات کرنے کے لیے کیسے چنتے ہیں، وَمَنْ أَحْسَنُ قَوْلًا مِمَّنْ دَعَا إِلَى اللَّهِ، اس سے اچھا کون ہے جو اللہ تعالیٰ کی طرف بلائے. تو آپ کہہ سکتے ہیں کہ تخلیق کے اعتبار سے، کبھی پیدائش کے اعتبار سے، کبھی رتبے اور شرف کے اعتبار سے اللہ سبحانہ تعالیٰ کسی کو بھی چن لیتے ہیں. کبھی کوئی چیز تخلیق اور شرف دونوں کے اعتبار سے مقدم ہوتی ہے، اور کوئی چیز تخلیق کے اعتبار سے مقدم اور شرف سے مؤخر ہو سکتی ہے، اور کبھی کبھی تخلیق کے اعتبار سے مؤخر لیکن شرف کے اعتبار سے مقدم ہوتی. آپ یہ کہہ لیں کہ پہلے بیٹا پیدا ہو گیا لیکن بعد میں پیدا ہونے لی بیٹی اس سے زیادہ عقل مند ہے، کسی کو پہلے پیدا کر دیا تو واجبی رکھا، کسی کو بعد میں پیدا کیا تو اس کو ایکسٹراڈنری خوبی دے دی. تو آپ کہہ سکتے ہیں کہ اللہ کے نبی صلی اللہ علیہ وسلم جو تمام انبیاء میں سے سب سے آخر میں آئے لیکن مرتبے میں سب سے اونچے ہیں. اللہ تعالیٰ نے انسان کو کئی موجودات کے بعد پیدا کیا. اب دنیا میں انسان آیا، اس سے پہلے بہت کچھ تھے لیکن عزت انسان کو مل گئی، اور پھر ان میں سے کئی پر فضیلت بخشی، اور ابلیس کو آپ دیکھیے کئی موجود چیزوں سے پہلے پیدا کیا لیکن اس کو ان تمام سے بدتر کر دیا. تو آپ کہہ سکتے ہیں کہ المقدم والمؤخر جل جلالہ کی شان تقدیم و تاخیر ہے، اللہ سبحانہ تعالیٰ جو چاہے کرے. تو پھر آپ کہہ سکتے ہیں کہ اللہ تعالیٰ کون ہے جو مقدم اور مؤخر کرنے والے، کس کو؟ زندگی اور موت کو. چھوٹا بھائی پہلے چلا جاتا ہے، بڑا رہتا ہے، بوڑھا باپ موجود ہے اور جوان پوتا چلا گیا، دادا بیٹھا رہا تو پوتا چلا گیا، یہ اس کے پاس ہے. اس میں سے کوئی کسی کو کچھ نہیں کہہ سکتا. دنیا سے آنے کے بعد ایک سانس بھی لینی ہے کہ نہیں، کسی کو نہیں پتا، یہ اللہ سبحانہ تعالیٰ کو پتا ہے. تو لہٰذا اللہ سبحانہ تعالیٰ کو کوئی پوچھ نہیں سکتا. پھر اب دیکھیں دنیا اور قیامت کو کیسے اللہ نے جوڑا. دنیا پہلے رکھی، قیامت بعد میں رکھی. دنیا کو ادنا کیا، قیامت کے بعد کی زندگی کو اصل زندگی کہہ دیا. پھر اس طرح تقدیر پر دعا کو مقدم کر دیتا اللہ تعالیٰ، یعنی تقدیر غالب آ جاتی ہے تو دعا قبول نہیں ہوتی، اور کبھی کبھی اللہ تعالیٰ دعاؤں کی وجہ سے تقدیر کو ٹال دیتے ہیں. بس آپ اور میں تو سوچ ہی سکتے ہیں اس کے بارے میں کہ وہ کیا کرنے والا، وہ کیا ہستی ہے جس کے ساتھ آپ کا میرا معاملہ ہے. اگر اپنی زندگی میں دیکھیں تو ہمیں سب کچھ دکھے گا. اللہ سبحانہ تعالیٰ ہر معاملے میں آزاد ہیں. لا یسألو اما یفعلو وہم یسألون، وہ خود فرماتا ہے سورۃ الانبیاء کی آیت 23 ہے کہ اس کو کوئی نہیں پوچھ سکتا، وہ اپنے کاموں کے لیے کسی کے آگے جواب دہ نہیں ہے اور سب اس کے آگے جواب دہ ہیں. تو لہٰذا اس کے ساتھ اپنے معاملے کو درست رکھنے کی ضرورت ہے. آپ دیکھیے کہ دنیا میں بھی انسان کا بڑا دل کرتا ہے ہر چیز مجھے ہی کہی جائے، بس میں آگے رہوں، لیکن جب تک آپ کا میرا معاملہ اللہ کے ساتھ سیدھا نہیں ہوتا، ہم اللہ تعالیٰ کے ساتھ اپنے آپ کو بہترین طریقے سے پیش نہیں کرتے، تو ہمیں ہمیشہ ڈرنے کی ضرورت ہے. ہمیشہ سوچئے، آپ دیکھیے کہ دنیا میں اگر کبھی کسی جگہ آپ کو کوئی بہترین چیز مل جائے نا، تو اللہ کا شکر ادا کیجیے. کیسے اللہ سبحانہ تعالیٰ نے انسانوں میں مختلف طرح کے لوگ رکھے. اسی طرح تاریخ میں ایک واقعہ آتا ہے ابو عبداللہ اندلسی کا، لیکن ہم ایسے واقعات میں نہیں پڑھتے. ہمیں اتنا پتا ہے کہ اللہ سبحانہ تعالیٰ نے انبیاء کرام اور اسی طرح سے رسولوں کو چنا. اور جتنا زیادہ آپ ان ساری چیزوں کے اوپر غور و فکر کرتے ہیں، آپ کا دل گواہی دیتا ہے. کس بات کی؟ اچھے کام کریں گے تو چنے جائیں گے، اور برے کام کریں گے تو بگڑیں گے. اللہ تعالیٰ کبھی بھی اچھے کام کرنے والوں کو ضائع نہیں کرتا. آج نہیں تو کل یہ پودا ہرا ہوگا. اللہ تعالیٰ محنتوں کو سنبھال کے رکھ لیتا ہے. اللہ سبحانہ تعالیٰ کی ہستی اتنی خوبصورت ہستی ہے کہ آپ اس کے साथ मामला करके भूल जाइए, जैसे आप किसी अकाउंट में पैसे डाल के भूले होते हैं, फिर बाद में कभी कोई आपको बताता है या कहीं से कुछ चेक आता है, वो कहते हैं अच्छा वो मेरे पैसे थे, मुझे तो नहीं याद। अच्छा फिर होंगे, ठीक है इसका ये कर ले। अल्लाह सुबहान तआला बंदे की बहुत कदर करता है, और जब आप अपने मामलात को सीधा कर लेते हैं ना, तो फिर उसके बाद आपको वाकई ये महसूस होता है कि आपका मालिक आपको किस तरीके से इन सारी चीज़ों में लेकर चलता है। फिर इसी तरह से आइए कुरान पाक की आयतों की रोशनी में देखें कि अल मुकद्दिम और अल मुअख्खिर का क्या मुकाम है और क्या शान है। सबसे पहले सूरत यासीन आयत 12, इन्ना नहनु नुहयिल मौता व नक्तुबु मा कद्दमू व आसारहुम व कुल्ल शयइन अख्सैनाहु फी इमामिन मुबीन। बेशक हम मुर्दों को जिंदा करेंगे और जो कुछ वो आगे भेज चुके हैं और जो इनके निशान पीछे रह गए, हम इनको कलम बंद कर लेते हैं, और हर चीज को हमने रोशन किताब यानी लोहे महफूज में लिख रखा है। यह आयत आपको क्या बताती है? मा कद्दमू व आसारहुम। आप देखिए कि अल्लाह की हस्ती जो है ना, आपके मेरे साथ हमारे दुनिया से जाने के बाद भी मामला नहीं तरक करते। आप कोई छोटा मोटा पौधा लगा जाते हैं, बाद में उस पर फल आता रहता है, अल्लाह ताला उसका सवाब और उसका हिस्सा आपकी कब्र में भेजते रहते हैं। आप किसी बच्चे को कोई अच्छी बात सिखा जाते हैं, वो आपके बाद भी काम आता है। आप अल्लाह ना करे कोई गलत काम का सदका जारिया बन जाए तो फिर क्या होगा, वो गुनाह जारिया बन जाएगा। तो लिहाजा हमेशा इस ज़मीन पे अपने प्रिंट्स लगाइए, इस दुनिया में रहते हुए अपने आप को एक्टिव कीजिए, लोगों को फ़ायदा दीजिए, खैर बांटिए, खैर के साथ अपने मामलात अल्लाह ताला के साथ रखा करें। फिर इसी तरह आप देखिए सूरह बकरा की आयत 130 में आता है, वमन यरगबु अम मिल्लति इब्राहीम इल्ला मन सफिहा नफ्सा वलकद इस्तफ़ैनाहु फिद्दुनिया वइन्नहु फिल आखिरति लमिनस सालिहीन। और इब्राहीम अलैहिस्सलाम के दीन से कौन रूगर्दानी कर सकता है, सिवाय इसके कि जो नहायत नादान हो। हमने इनको दुनिया में भी मुंतखब किया था या मुंतखब किया था, और आखिरत में भी वो नेक लोगों के बीच में होंगे, यानी जुमरा सुलहा में होंगे। इसमें क्या है? वलकद इस्तफ़ैनाहु फिद्दुनिया वइन्नहु फिल आखिरति लमिनस सालिहीन। ऐसे लगता है इब्राहिम अलैहिस्सलाम के साथ अल्लाह को बड़ा ही प्यार था, लेकिन गौर करें ना तो इब्राहिम अलैहिस्सलाम को अल्लाह ताला से बहुत प्यार था। अल्लाह को तो अपने हर बंदे से प्यार है, लेकिन जब बंदा अल्लाह के साथ प्यार करता है ना, तो फिर अल्लाह ताला भी उसको ज़ाया नहीं करता। आप देखिए कि अल्लाह ताला कैसे अम्बिया कराम के तस्करे करता है और कैसे चुनता है। इब्ने मसूद रज़ी अल्लाह ताला अन्हु से एक रिवायत है कि अल्लाह ताला ने सब इंसानों पर नज़र डाली, फिर कल्बे मोहम्मद को उसमें बेहतरीन पाया सब लोगों के दिलों में से, फिर इनको मुंतखब कर लिया, फिर दोबारा एक नज़र डाली असहाबे मोहम्मद पे या इंसानियत पे, तो सहाबा को सबसे बेहतर पाया तो उनको नबी का वजीर बना दिया। तो अल्लाह सुब्हान तआला बास को एक चीज में आगे कर देते हैं, बास को दूसरी चीज में आगे कर देते हैं। इब्राहिम अलैहिस्सलाम को तो ऐसे लगता है कि अल्लाह ताला ने हर चीज में ही आगे कर दिया। फिर इसी तरह सूरत माईदा की आयत नंबर 80 में आता है, तरा कसीर मिनहुम यतवल्लौनल्लज़ीना कफरू लबीसा मा कद्दमत लहुम अन्फुसुहुम अन सखितल्लाहु अलैहिम वफिल अज़ाबिहुम खालिदून। तुम इनमें से बहुतों को देखोगे कि काफिरों से दोस्ती रखते हैं, उन्होंने जो कुछ अपने वास्ते आगे भेजा है बुरा है वो, ये कि अल्लाह इनसे नाखुश हुआ और वो हमेशा अजाब में मुबतला रहेंगे। गोया के कुछ लोग ऐसे होते हैं कि अल्लाह की इतनी अताओं के बावजूद भी उसको नाराज करने वाले काम कर देते हैं। अल्लाह हमें ऐसे लोगों में ना करे। फिर इसी तरह आप देखिए कि सूरत हिजर में ये दोनों नाम इकट्ठे आ रहे हैं अपनी सिफत के एतबार से। 24 सूरत हिजर देखिए, वलकद अलिम नल मुस्तकदिमीन मिनकुम वलकद अलिम नल मुस्ताखिरीन। और जो लोग तुम में से पहले गुजर चुके हैं हमको मालूम है, और जो पीछे आने वाले हैं वो भी हमको मालूम है, यानी पिछली नस्लें भी याद है हमें, उनका भी पता है और आने वाली नस्लों का भी पता है। देखिए आप और मैं जिस जगह खड़े होते हैं ना, हमें उधर का पता होता है। मैसे आप रोड पे कहीं जा रहे हैं, मिसाल है अपने तौर पे के ओस्लो से आप मोस जाते हैं, आप यहाँ से खड़े निकल रहे हैं, आपको यहाँ का मौसम, यहाँ के हालात, यहाँ की रोड पता है, मोस वालों को उधर के हालात पता है। लेकिन अगर आप पूरे ऊपर सूरज को देखें, उसको एक बहुत बड़ा सा जाइंट समझें, तो उसको तो वहां भी दिख रहा है, इधर भी दिख रहा है। तो जब सूरज को सब दिख रहा है तो सूरज के रब को नहीं दिखता। अल्लाह को अगले पिछले सब मालूम है, और हमारा अगला पिछला भी उसको पता है। कैसे? सूरत क़यामत आयत 13, युनब्बअुल इंसानु यौमइज़िन बिमा क़द्दमा व अख़्खर। उस दिन इंसान को जो अमल इसने आगे भेजे और पीछे छोड़े होंगे सब बता दिए जाएंगे, उसके सामने रखी जाएंगी चीजें। क्या बनेगा उस दिन? क्या मेरे आमाल इस काबिल हैं कि मैं सबके बीच में उनको देखूं? आप देखिए, कोई खराब काम किया हो ना तो बंदा जान छुड़ाता फिरता है, ना ही पता चले तो अच्छा। किसी को कैसे बताया जाए कि ये है और वो है? तो अल्लाह सुबहाना ताला ने कैसे अपने आप को हमारे सामने इन चीजों में पेश किया, और हम इन चीजों की अहमियत को ना समझें अगर, तो ये हमारी बदनसीबी होगी। जरूरत है इस बात की कि एक इंसान वाकई इस चीज को अपने साथ लेकर चले। शऊर की जिंदगी गुजारिए, बाशऊर बनने में जीना है। फिर सिर्फ सूरत अल इन्फितार की आयत नंबर 5 देखिए, आलिमत नफ्सो मा कद्दमत व अखरत। तब हर शख्स को ये खूब मालूम हो जाएगा, क्या किसने आगे क्या भेजा था और पीछे क्या छोड़ा था। जरा इमेजिन तो कीजिए, जब हम कब्रों में होंगे, जब हम इस दुनिया में नहीं होंगे, तो क्या होगा, कैसा होगा, क्या मामला होगा हमारे साथ, हमारा जिक्र कैसे होगा, हम किस तरीके से अपने आप को बचाएंगे। बहुत शौर के साथ जिंदगी गुजारिए, एक संजीदा हकीकत है। एक डॉट भी लगाएंगे ना कल, वो भी दिखेगा, एक डॉट। मैं भी बोल रही हूँ ना ये मैंने किया, मेरे रिकॉर्डर को ये भी पता चल गया। अब ये निकालना पड़ेगा एडिटिंग में, नहीं है तो फिर ऐसे ही जाएगा। ये नहीं हो सकता कि खट भी हो और आपके रिकॉर्डर को ना पता चले। आप वीडियो में हो, कैमरे की जद में हो, क्या आपका कुछ छुपता? तो मेरा मालिक, उससे फिर आपका मेरा क्या छुप सकता है। आज जिंदगी इस शऊर के साथ गुजार के जाएं कि कल वहां जाकर देखना पड़े तो शर्मिंदगी ना हो। कभी कभी जिंदगी में इंसान चल चलाओ में कोई काम कर ले और वो ही आगे आपके सामने आ जाए तो कितनी शर्मिंदगी होगी। और फिर देखिए, हजरत इब्राहिम अलैहिस्सलाम ने अल मुअख्खिर से क्या दुआ मांगी। और हिकमत वाले लोग दुआएं भी बड़ी प्यारी मांग लेते हैं। फेवरेट दुआ में से एक दुआ, इसको हिर्से जान बनाइए, रब्बी हबली हुक्मं वल हिकनी बिस्सालिहीन वजअली लिसान सिदकिन फिल आखिरीन वजअलनी मिन वरसती जन्नति नईम। ए परवरदिगार, मुझे इल्म व दानिश अता फरमा और नेकुकारों में शामिल कर, और पिछले लोगों में मेरा जिक्र खैर जारी कर दे, और मुझे नेमत की बहिश्त के वारिसों में कर दे। सूरत शुरा की आयत 83 से 85 है, और कहिए आमीन। जिसकी ये दुआ कबूल हो गई, दुनिया में भी खैर है, बाद में भी खैर ही खैर है। अल्लाह हमें खैर को समेटने वाला बना दे। और जितना ज्यादा आप इन नामों पे गौर व फिक्र करते हैं ना, उतना आपका दिल खुलता जाता है।